समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, देशभर यतिखेर राष्ट्रिय जनगणना जारी छ। प्रत्येक दश वर्षमा गरिने जनगणनाबाट जनसंख्या मात्र नभई देशको आर्थिक सामाजिक विकासका लागि आवश्यक महत्वपूर्ण तथ्यांकहरू पनि अध्यावधिक हुने हुँदा यो नीति निर्माता एवं सम्बन्धित क्षेत्रका विशेषज्ञहरूका लागि उपयोगी सूचनाको स्रोत हुने गर्दछ। राज्यले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्ना नीति नियम र विकास निर्माणका परियोजना संचालन गर्ने भन्ने एउटा दरिलो आधार बन्न सक्छ राष्ट्रिय जनगणना। जहाँसम्म राष्ट्रिय महत्वका योजना तर्जुमा गर्ने सवाल छ, त्यो आफैमा एउटा चुनौतीपूर्ण नियमित अभ्यास पनि हो। अन्तर्सम्वादमा आज हामी नेपालको राष्ट्रिय योजना तर्जुमा र समग्र अर्थतन्त्रमा देखिने उतार चढ़ावको विश्लेषण गर्ने प्रयास गर्नेछौ। हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र ब्यांकका पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार दिपेन्द्र सर, स्वागत छ रेडियो नेपालमा।
धन्यवाद, नमस्कार।
अब यो पोस्ट कोविड भन्छ नि, अब विश्वलाई नै आक्रान्त पारेको यो महामारी पछि फेरि तंग्रिँदैछ विश्व समुदाय, र त्यो सँगसँगै हरेक मुलुकले आफ्नो देशको चाहिँ अर्थतन्त्र सामाजिक आर्थिक उत्थानमा फेरि तल्लीन हुनुपर्ने यो अवस्था छ। यहाँको व्यक्तिगत रूपमा अहिलेको समय कसरी व्यतीत भइरहेछ दिपेन्द्र सर, यहीँबाट कुराकानी शुरू गरौं।
अब म चाहिँ त एक प्रकारले राज्यका सबै उसबाट चाहिँ बाहिरतिर छु, अनि आफ्नो दैनिकी चलाउने क्रममा लामो समयदेखि सार्वजनिक कामहरूमा तल्लीन भएको हुनाले आफ्नो घर व्यवहार भन्ने, पारिवारिक व्यवस्थापन भन्ने नि धराशायी भएको अवस्थामा पाइराखेका हुनाले अब एकदम कताबाट त्यसलाई सम्हाल्ने हो भन्ने दृष्टिकोणले चाहिँ अगाडि बढ्ने क्रममा चाहिँ परिराखेका छु। त्यसो भएको हुनाले तपाईँहरू जस्ता मित्रहरूसँग संगत गर्ने अनि देखिने यताउता गर्ने क्रम पनि कम कम मात्रै देखिएको छ।
अब हामी यो कोविडका कारणले जुन विभिन्न क्षेत्रमा प्रभाव पर्यो भनेर भनी पनि रहेका छौं, अर्कोतर्फ अघि मैले पृष्ठभूमिमा पनि भने देशमा अहिले जनगणना भइरहेछ, होइन? यसो हेर्दाखेरि मानिसले आफ्नो व्यक्तिगत विवरणहरू दिनुपर्ने, त्यहाँभित्र विभिन्न सूचना संकलन गर्ने क्रममा केही सन्तुष्टि असन्तुष्टिहरू आदि पनि व्यक्त भएका छन्। तर एउटा योजनाविदको हैसियतले, राष्ट्र ब्याङ्कको पूर्व गवर्नर भइसक्नु भएको एउटा अर्थविदको हैसियतले, होइन, यी सूचना तथ्याङ्कहरू जुन अहिले गणना भइरहेको छ, तथ्याङ्कहरू लिने कामहरू भइरहेको छ, यो राष्ट्रिय विकासको अवधारणा निर्माण गर्न, अर्थतन्त्रको परियोजनाहरू विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न के माने राख्छ यसले?
हामीले योजना तर्जुमा गर्दा काल्पनिक रूपले यस्तो हुनुपर्छ भन्ने ढंगबाट मात्रै गयौं भने बेला बेलामा चाहिँ असफल हुने सम्भावना बढ्छ र सम्भवतः विगतमा हामीले अनुभव गरेका कुराहरू पनि यिनै हुन्। किनभने लक्ष्य एकदम ठुलो राखिन्छ, होइन, त्यसलाई कार्यान्वयन गर्ने क्रममा चाहिँ हामी असफल भइरहेको अनुभूति छ। त्यसको एउटै मात्रै कारण के हो भन्नुहुन्छ भने वस्तुगत आधारलाई टेकेर हामीले योजना तर्जुमा गर्न नसकेको कारणले नै यस्तो भएको हो भन्ने महसुस भएको छ। त्यसै कारणले तथ्याङ्क सङ्कलन गर्नुपर्ने परिस्थिति रहेको छ, र तथ्याङ्कको आधारमा हामी जान सक्यौँ भने सही किसिमको विश्लेषण गरेर र त्यसको निर्क्योल पनि निकाल्न सकिन्छ भन्ने नै हो। त्यसो भएको हुनाले प्रत्येक दस वर्षमा गणना जनगणना गरिन्छ। पहिला पहिला त के थियो भन्नुहुन्छ भने खालि सङ्ख्या कति छ, कहाँबाट कति चाहिँ सरेर गए, आप्रवासन भनौँ न, हो यस्तो कुरा देखिन्थ्यो। तर अब अहिले त त्यो धेरै ठुलो परिवर्तन आइराखेको अवस्था छ। यहाँले पनि अघि सङ्केत गर्नुभयो, एकचोटि भूकम्पको कारणले गर्दाखेरि जनसङ्ख्या यताबाट उता, उताबाट यता हुने क्रम रह्यो, अनि दोस्रो कुरो फेरि कोभिडको कारणले गर्दाखेरि सहरी क्षेत्रमा यो चाहिँ स्वास्थ्यको उपचार हुन सकिन्छ, सुविधाहरू प्रशस्त पाइन्छ भन्ने भएको हुनाले ग्रामीण क्षेत्रबाट सहरतिर प्रवेश गर्ने कुराहरू रह्यो। त्यसले गर्दा सरकारको स्रोत र साधनको सदुपयोग राम्रोसँग हुन नसकेको कारणले गर्दा जति खर्च भयो त्यसको पनि प्रतिफल राम्रोसँग नआएको परिस्थितिहरू छ भन्ने भयो। त्यस कारणले यी सबै कुरालाई ध्यानमा राख्ने हो भनेदेखि अब कस्तो किसिमको योजना तर्जुमा गर्नुपर्ने हो भन्नको लागि पनि यो तथ्याङ्कहरू अति महत्त्वपूर्ण भएर गएको हुनाले यसको महत्त्व यसरी बुझ्नुपर्छ भन्ने मलाई लाग्छ।
अब समग्र योजना तर्जुमा र मुलुकको अर्थतन्त्रलाई कुन दिशामा अगाडि डोर्याउने भन्ने कुरा नीति निर्माता सँगसँगै राजनीतिज्ञहरूको हातमा पनि यो विषय निहित रहने गर्दछ। नेपालमा अहिले पछिल्लो पटक जुन किसिमका राजनैतिक परिवर्तनहरू हुँदै गए श्रृंखलाबद्ध रूपमा, अब केही वर्ष अगाडिदेखिको उदाहरण पनि हामी लिएर हिँड्न सक्छौं, तर यी सबै परिवर्तनको लक्ष्य जनतालाई सुखी सम्पन्न बनाउने भन्ने नै हुने गर्दछ र विशेष गरी शिक्षा र स्वास्थ्य जस्तो क्षेत्र महँगो हुँदै गयो, जनताहरूले एफोर्ड गर्न सक्दैनन्। नेपाल जस्तो चाहिँ अल्प विकसित मुलुकहरूका लागि चाहिँ यो निकै चाहिँ चिन्ताको विषय हो भनेर पनि भनिँदैछ कि आगामी दिनहरूमा अलि जनताको जनजीवनलाई अलि सहज पार्ने, करका दायराहरूलाई अलिकति सफ्ट बनाउँदै लिएर जाने, जनताको उत्थान आर्थिक उन्नतिका लागि चाहिँ यदि हामीले लगानी गर्ने हो भने अहिले देखिएका यावत यी गतिविधिहरूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ यहाँले?
अब धेरै लामो समयसम्म हामीले राजनीतिक अस्थिरता भएको कारणले नेपालले मार खान परेको हो। त्यसै कारणले रोजगारीको निमित्त विदेशतिर प्रतिकूल परिस्थितिहरूसँग जुझ्दै पनि जहान परिवारलाई पाल्नको निमित्त चाहिँ मलेसियादेखि लिएर खाडी मुलुकसम्म भनौँ न जानुपर्ने परिस्थिति आयो र कतिले त दुःखद घटना के भयो भने ज्यानै गुमाउनु पर्ने परिस्थिति पनि रह्यो भनेर भन्यौँ। त्यो एउटै कारण के भने राजनीतिक अस्थिरता भनिया थियो। नेपाली जनताहरूले राम्रोसँग नै एउटा ऊ चाहिँ म्यान्डेट दिएका थिए, होइन स्थिर सरकारको निमित्त दललाई दिएको परिस्थिति थियो। तर दुःखको कुरो के भयो भन्नुहुन्छ भनेदेखि त्यो कुर्सी भनेको यस्तो चिज रहेछ त्यहाँ बसिसिद्याएपछि जुन कुनै व्यक्तिले पनि भनौँ जुन कुनै किसिमको परिस्थितिबाट आएकोले पनि त्यहाँ गएपछि आफूलाई सम्राट खान्दो रहेछ। त्यो सम्राट खानिसिद्याएपछि चारैतिरबाट उसको मात्रै प्रशंसा ओहिरियोस्, उसले गरेको सामान्यभन्दा सामान्य काम पनि एकदम यो इतिहासमा चाहिँ अनप्यारेलल छ, अतुलनीय छ भनिदियोस् भन्दै भन्दै गएपछि एउटा पुतलीको रूपमा चाहिँ वास्तवमा मुखरित भएर आउँदो रहेछ क्या। त्यसै कारणले हामीले यो राजनीतिक नेपाली जनताहरूले दिएको त्यो म्यान्डेट जुन चाहिँ थियो नि त्यसलाई त म के भन्छु भने दुरुपयोग नै गऱ्यौँ भन्न थाल्छु। अब यसरी दिएको म्यान्डेट पछि पनि रोजगारीको निमित्त नेपालीहरू बाहिरतिर जान रोकिएन भन्ने भएपछि हाम्रो संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गर्यो। त्यो भनेको तपाईँले अघि भन्नुभयो जस्तै शिक्षा जस्तो स्वास्थ्य जस्तो कुरा होइन र अनि त्यसपछि रोजगारी जस्ता कुराहरूमा सरकारले जिम्मा लिनुपर्छ भन्ने भएको थियो नि त। ती सबै कुरा एकैचोटि हामीले दिन सक्ने परिस्थिति कहीँ पनि हुँदैन, स्रोतको पनि अभाव होला के दुनियाँभर होला। त्यसमाथि पनि बजेटकै कुरा गर्नुहुन्छ भनेदेखि हाम्रो झन्डै झन्डै गएको आर्थिक वर्षमा 18% जस्तो वैदेशिक स्रोत र साधनमा चाहिँ निर्भर गरेका रहेछौँ। यद्यपि 82% जस्तो हामीले आन्तरिक रूपबाटै गरेका छौँ भन्दा भन्दै पनि अझै पनि असन्तुष्ट रहने कुराहरू आए। तपाईँले अघि करको कुराहरू पनि गर्नुभएको थियो, यसो हेर्दाखेरि करको दरहरू बढेका छ, चाहेतिर यसमा पनि तिर्नुपर्छ उसमा पनि तिर्नुपर्छ भन्ने त छ, तर दियो सरकारले के त भन्ने कुराहरू आउँदाखेरि जनताहरू सन्तुष्ट हुन नसक्ने परिस्थितिहरू पनि सिर्जना भइराखेको अवस्था छ। खास गरेर यो संघीयता अन्तर्गत स्थानीय निकायहरूले लगाएको करहरूको कुरा गर्नुहुन्छ भनेदेखि जनताहरूमा सन्तुष्टि पाएको चाहिँ मैले देखाएको छैन है। अब यसैको बिचमा हामीले उपलब्धि के प्राप्त गऱ्यौँ त भन्ने हो भनेदेखि फेरि अर्कोतिर राजनीतिक अस्थिरता त आइराखेकै थियो, सम्भवतः यसैलाई नै अनुभूति गरेर नेपाली जनताहरूले फेरि अर्को एउटा शिक्षा दिनेछन् राजनीतिज्ञहरूलाई भन्ने थियो। तर दुर्भाग्यवश एकदम स्थिर राख्नुपर्ने, स्वतन्त्र राख्नुपर्ने भन्ने निकायहरू अदालत जस्तो ठाउँमा र सम्भवतः यो लस्किँदै गयो भनेदेखि मिलिट्रीतिर पनि त्यसले गडबड ल्याउने हो कि भने जस्तो परिस्थितिहरू सिर्जना हुनु दुर्भाग्यपूर्ण अवस्था आयो र हामीले जनतालाई केही पनि होइनन् भन्ठानेर यो राजनीतिक अधिकारलाई चाहिँ दुरुपयोग गर्यौँ भन्ठान्छु र यसको प्रत्यक्ष प्रभाव भनेको चाहिँ अर्थतन्त्रमा परिरहेको छ र अहिले तत्कालले तपाईँले हेर्नुभयो भनेदेखि बजेटको जम्मा जम्मी विकास खर्च 4-5% भन्दा बढ्ता हुन सकेन भन्ने गुनासो पनि रहिरहेको छ.
अब जसरी भनौँ न पोस्ट कोविड इकोनोमी भनेर अहिले यसले चाहिँ विश्वकै अर्थतन्त्रलाई उथल पुथल पुर्यायो एकातर्फ, अर्कोतर्फ पछिल्लो चाहिँ खबर अनुसार छिमेकी राष्ट्र चीन अब अमेरिका भन्दा पनि आर्थिक रूपले अघि बढ्यो भन्ने समाचारहरू आइरहेका छन्. हामी यति ठूला अर्थतन्त्रको बीचको एउटा सानो मुलुक होइन, अब सानो भनेर आकारमा त त्यति सानो होइन तर ठूलाको बीचमा परेको हुनाले अलिक सानो जस्तो देखिया मात्रै हो होइन. अब यो परिस्थिति स्थितिमा के हामीले यो विश्व अर्थतन्त्रको अहिलेको ट्रेन्डबाट हामी त्यसमा मिल्न समाहित हुन नसकेको हो अथवा त्यसको लाभ लिन नसकेको हो, किन हामी सधैँ एउटै विषयमा रुमलिएका छौँ भने विकासकै कुरा गर्दा चाहे एउटा बाटो बनाउने कुरा होस् दुई वर्षमा बनाउनु पर्ने बाटो 5-7 वर्षसम्म बन्दैन, मेलम्ची खानेपानी आयोजना आउनको लागि 2 दशकभन्दा बढी समय बिताउनु पर्यो, यो टाइम बाउन्ड भन्ने कुरा त कहीँ पनि नेपाल स्ट्यान्डर्डमा चाहिँ समय भन्ने कुरा त रहँदै रहेन नि डर छ. कसरी यो सम्भव हुन्छ, विकासका आकांक्षा मात्र राखेर त अलि नहोला कि?
एकदम ठिक कुरा गर्नुभएको छ तपाईँले. एक प्रकारले हेर्ने हो भनेदेखि हामी नेपालीहरू सौभाग्यशाली, यो प्रकृतिले दिएको कारणले गर्दाखेरि सौभाग्यशाली किन हुँ भने उत्तरतिर 1,40,000,000,000 जनसङ्ख्या छ, दक्षिणतिर 1,30,000,000,000 जनसङ्ख्या छ र बीचमा हामी 3 करोड मात्रै छौँ है. अब यो पोजिसनमा हामीले हाम्रो परराष्ट्रनीतिलाई राम्रोसँग राख्न सक्यौँ, हामीले हाम्रो राष्ट्रियताको निमित्त एकदम सजग भएर जान सक्यौँ र हाम्रो आफ्नो स्रोत र साधन के हो, छिमेकी मुलुकहरूबाट हामीले प्राप्त गर्न सक्ने कुराहरू के हुन् भनेर निर्क्यौल गरेर जान सक्यौँ भने हामी सौभाग्यशाली हौँ भन्ने पनि हो. तर दुःखको कुरो के रहेछ भने यी सबै मौका अवसर हुँदाहुँदै पनि बाँदरको हातमा नरिवल जस्तो हुन गएपछि हामी फेरि टुरो हुनुपर्ने अवस्था पनि रहेछ. दुवै छिमेकीहरूले हामीलाई सद्भावना राखेका छन् भनेका छौँ, हाम्रो सुख दुःखमा साथ दिन्छन् भनेकै छौँ, तर पनि नाकाबन्दी जस्ता कुराहरू अहिले नै जनगणना गर्दाखेरि पनि हाम्रो सार्वभौम क्षेत्रमा लिपू लेक लिम्पियाधुरामा गएर हाम्रा नेपालीहरू कति छन् के छन् कस्तो दुःख कष्ट गरिरहेका छन् के आवश्यकता हो भन्ने कुरा लिन नपाउनु दुर्भाग्यपूर्ण अवस्था हो. त्यो आंशिक रूपले हामी आफैले सृजना गरेका कुरा पनि हो किनभने हामीले उचित किसिमको नीति अवलम्बन गर्न सकेनौँ भन्ने, र अर्कोतिर कता कति छिमेकी मुलुकहरूबाट पनि सधैँ सदाशयता रहँदो रहेनछ भन्ने कुरा पनि बुझ्नुपर्ने भयो. यिनै कन्सटेन्टहरू यिनै हाम्रा समस्याहरूको बिचमा रहेर हामी को हुँ त हामी कसरी जानुपर्छ भन्ने विषयमा चिन्तन गरेर उचित किसिमको नीति चाहिँ हामीले अवलम्बन गर्न सक्यौँ भने मलाई लाग्छ दुवैले हामीलाई रिझाउनको निमित्त केही गर्नुपर्ने अवस्था आउँछ. त्यो मैले किन भनिरहेको छु भन्नुहुन्छ भनेदेखि हामी बफरको रूपमा छौँ है, र यो बफर भनेको सधैँ खतराको रूपमा मात्र रहँदैन, यसले फेसिलिटेट गर्ने कुरा पनि सहुलियत के अगाडि बढाएर लिएर जान पनि मद्दत गर्छ र कता कति यसलाई चाहिँ पुलको रूपमा पनि लान सक्छौँ भनिहाल्छ. अब दुईवटा छुट्टै छुट्टै राजनीतिक विश्वास राखेका मुलुकहरू हुन तापनि अग्रगमनको दिशाले नै एउटा चाहिँ एक प्रकारले अमेरिकालाई उछुन्न तपाईँले भने जस्तै अमेरिकालाई उछुन्न खोजिसक्यो भन्ने रूपमा आइरहेको छ, त्यो पनि सौभाग्यको रूपमै हामीले लिनुपर्ने हुन्छ. छिमेकमा नदिने हुन् बरु हुने हुन् भन्ने हाम्रो पुरानो उखान छ नि, त्यसले पनि चुई छिरी हामीले फाइदा लिन सक्छौँ भन्ने हो. र दक्षिणतिर पनि सातौँ अर्थतन्त्रको विश्वको सातौँ अर्थतन्त्रको रूपमा रहेको र उदीयमानको रूपमा रहिराखेको हुनाले हामीले त्यसबाट पनि लाभ लिन सक्ने परिस्थितिहरू रहन्छन्। तर एउटै कुरो के हो भने हामी के हौँ भन्ने कुरा राम्रोसँग चिन्न सक्नुपर्ने भयो र उचित किसिमको नीति अगाडि जानुपर्ने भयो. यसको निमित्त उचित भनेको के त भन्दा तिनवटा कुरामा जोड दिनुपर्छ भन्ने मलाई लाग्छ. त्यो हाम्रो अर्थनीति वास्तवमा के हो त भन्ने विषयमा यी सबै दलहरूसँग एउटा चाहिँ समझदारी कायम गरेर यसरी न्यूनतम कार्यक्रम चाहिँ यसरी जानुपर्छ है भन्ने एउटा नीति बनाउने, हाम्रो डिफेन्स नीति सुरक्षा नीति के हो त्यस विषयमा कन्सेन्सस बनाउने र परराष्ट्र नीति के हो भन्ने विषयमा हामीले कन्सेन्सस बनाउन सक्यौँ भनेदेखि मलाई लाग्छ हामी नेपालीहरू कहिल्यै पनि शिर झुकाउनु पर्ने अवस्थामा हुँदैनौँ।
त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादमा छौं हामी र आजको बिहानीमा कुराकानी गर्दैछौ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र ब्याङ्कका पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीसँग। दिपेन्द्र सर, अब राजनीति कूटनीतिसँगै महत्वपूर्ण कुरा त अर्थनीति नै भयो। अब विगतदेखि नै हामीले अभ्यास गर्दै गरेको हाम्रो चाहिँ यो आर्थिक नीतिहरूमा समय सापेक्ष परिमार्जनको गुन्जास जहिले पनि छ। यहाँले पनि इंगित गर्नुभयो कि हामीले एउटा समय सापेक्ष रूपमा चाहिँ लाभ लिन सक्नुपर्छ। अब नेपाल राष्ट्र ब्याङ्कमा यहाँ गवर्नर भइसक्नु भएको कारणले मुलुकको अर्थतन्त्र कता गइरहेको छ भन्ने आकलन पक्कै पनि यहाँलाई छ। जस्तो जुन प्रकारको अहिले ब्याङ्किङ क्षेत्रमा एउटा प्रतिस्पर्धा छ, खुलापन पनि छ, मान्छेले ब्याङ्किङ गरेर चाहिँ उद्योग व्यवसाय रोजगारीहरूको सृजना पनि गर्न सकेका छन्, तर कता कता अलिकति यसमा नमिलेको जस्तो, जनता त्यति सहज नभएको जस्तो, होइन? अब ब्याज दर चाहिँ अलि नै निकै नै उच्च भयो, विगतमा चाहिँ सय कडा दस भन्दा बढ़ी जान पाइँदैन थियो, अब एक अंकको ब्याज दर भएर अनि मात्रै दुई अंकको डबल डिजिटको चाहिँ इकोनोमिक ग्रोथ हुन सक्छ भन्नुपर्ने ठाउँमा दुई अंकको ब्याज दरबाट हामी एक अंकको आर्थिक प्रगति गरिरहेछौं। यसले हामीलाई कहाँ पुर्याउँछ? यो अर्थतन्त्रको अहिलेको ट्रेन्डले हामीलाई कस्तो भविष्यतर्फ संकेत गरिरहेको छ?
अब यो केन्द्रीय ब्याङ्कको भूमिका अर्थतन्त्रलाई चलायमान बनाउनको निमित्त, किनभने आखिरी त स्रोत साधन वित्तीय स्रोत साधन नै हो प्रयोग हुने, होइन? हो, त्यसलाई परिचालन गर्नको निमित्त केन्द्रीय ब्याङ्कले लिने नीति भनेको वास्तवमा ब्याज दर नीति नै हो, है? त्यो चाहिँ अहिले पछिल्लो चरणमा आइसिदिएपछि जनताको आकांक्षा एकदम बढेर गएको छ। कोभिडले चाहिँ हामीलाई छिलो छिलो पार्यो भनेर एकातिर भनिरहेको छौँ, तर यो वित्तीय उसलाई चाहिँ हेर्ने हो भनेदेखि त्यस्तो देखिँदो रहेछ, है? एउटा तथ्याङ्कले के भने भन्नुहुन्छ भनेदेखि यो राष्ट्र ब्याङ्कबाट निकालेकोमा उसमा चाहिँ निक्षेप दर एकदम न्यून रूपले मात्रै भएर अगाडि बढिराखेको अवस्थामा कर्जाको विस्तार चाहिँ बढेर गयो भनिहाल्छ। डिपोजिट चाहिँ 1.2% बढ्दाखेरि कर्जा 7.8% बढ्यो भनिहाल्छ। वर्ष वर्षको तुलना गर्दाखेरि त के रहेछ भन्नुहुन्छ भनेदेखि अघिल्लो वर्षको तुलनामा उसमा आउँदाखेरि डिपोजिट 17.2% बढेकोमा ऋण चाहिँ कर्जा लगानी भनौँ न 30.8% बढ्यो। भनेपछि यहाँ के देखियो भने अब स्रोत चाहिँ अझै पनि अभाव भइराखेको परिस्थिति रहेछ है भन्ने भयो। यसले प्रत्यक्ष रूपले ब्याज दरलाई चाहिँ निर्धारित गर्ने भयो। अब यसो गर्दाखेरि नै अब यहाँले भन्नुभयो डबल डिजिटको चाहिँ ब्याज भइदियो भनेदेखि अर्थतन्त्र चाहिँ लागत मुखी हुन्छ, लागत प्रभावी हुन सक्दैन र अर्थतन्त्र डबल डिजिटको ग्रोथ चाहिँ आर्थिक वृद्धि प्राप्त गर्न सक्दैन भन्यो नि। हो, त्यही कुरालाई एप्रेन्सिभ हुँदै ध्यानमा राखेर नै हुनसक्छ यसपटक चाहिँ एकदम विगतमा नभएका जस्ता किसिमबाट ब्याज दरलाई चाहिँ नियन्त्रण गर्न खोजियो। यसले गर्दाखेरि कतिले के भन्न थाल्यो भने खुला बजार अर्थतन्त्रलाई चाहिँ संकुचन बनाउने काम गरे है राष्ट्र ब्याङ्कले भन्यो है। अब यहाँले राख्नुभएको कन्सर्न चासो जुन चाहिँ हो त्यो र राष्ट्र ब्याङ्कले गरेको कुरा वास्तवमा एकै एउटै दिशामा गएको थियो, तर यो तथाकथित खुला अर्थतन्त्र चाहिन्छ भनेर आयोगवट गर्नेहरूले बेमौसमी बाजा बजाइराखेको हो कि जस्तो एकै डिजिटको उसमा चाहिँ ब्याज दर रहोस् भन्ने किसिमले जुन किसिमले सङ्केत गरेर अहिले सबै ब्याङ्कहरूले जम्मा जम्मी 10.05% हुन्छ यो डबल डिजिटमा प्रवेश गर्यो थोरै मात्रैले हो, त्यसलाई नियन्त्रण गर्न पनि राष्ट्र ब्याङ्कले चाहिँ भरमगजुर प्रयत्न गरिराखेको अवस्था छ। यद्यपि यो भलाजाइल किन छ भन्नुहुन्छ भने प्रत्येक महिनामा 10% चाहिँ बढाउन सक्छन् है भन्ने भएको हुनाले आगामी दिनमा बढ्न सक्ने सम्भावना छ। त्यसको कारण चाहिँ तरलताको अभाव रह्यो भन्ने भयो। तरलताको अभाव रहनको लागि त अघि मैले यहाँलाई निवेदन गरेँ, सरकारी खर्च जम्मा जम्मी विकास खर्च जम्मा जम्मी 5%भन्दा माथि जान सकेका छैन भन्ने, सरकारले गर्नुपर्ने खर्च नै त्यसरी चाहिँ नभइसिदिएपछि त अर्थतन्त्रमा आउन सक्ने कुरो त भएन। अनि त्यो आउन नसक्ने भइसिदिएपछि यो जनताहरूको हातमा आउने आम्दानी पनि त्यस्तै त्यस्तै रूपले नै अल्मलिन सक्ने अवस्था रह्यो र यसै बीचमा ब्याङ्किङ सेक्टर अल्मलिएको अवस्था र विकास निर्माणको कुराहरूमा पनि राजनीतिक अन्धेरो र यी सबै कारणले गर्दाखेरि गडबड भएको हुनाले आगामी दिन हामीले त्यति अर्थतन्त्रको सकारात्मक पाटोबाट जाँदैछ भनेर लिन सक्ने परिस्थिति देखिएको छैन.
अब बजार भावकै कुरा गर्दाखेरि अत्यन्तै अनियन्त्रित भनिएको छ, होइन? नियन्त्रण गर्ने निकायहरू छन्, फाटोफुटो अनुगमन त भइरहेछ, तर यो किसिमको स्पीडले नेपाली जनताले सुख पाउलान छैन जस्तो छैन भन्ने चाहिँ प्रतिक्रियाहरू आइरहन्छ. यो अनियन्त्रित बजार भावको कारक तत्व अब फेरि अर्थतन्त्रमा देखिएको चाप पनि होला, र सँगसँगै के छ भने अब आत्मनिर्भरताको लागि चाहिँ अब यतातिर हाम्रो एउटा तुलनात्मक लाभको क्षेत्र भनेको पर्यटन, कृषि अनि जलस्रोतको कुरा गरिँदैछ. विद्युत खपत अब विस्तारै बढ़ाउनु पर्यो, आयात प्रतिस्थापन गर्नु पर्यो भनेपछि यो इकोनोमिक स्ट्राटेजीमा नै इन्टरभेन्सन भनौँ न, हस्तक्षेप गर्नुपर्ने अवस्था आएको हो यतिखेर.
एकदमै हामीले विगतमा कस्तो भयौँ भने एक प्रकारको हाम्रो अर्थ विकास अर्थतन्त्रको विकासको मोडल के हो भनेर राम्रोसँग पहिचान गर्न नसकेकै जस्तो पनि अनुभूति अहिले हुन थाल्यो. तपाईँलाई भनौँ, वातावरण संरक्षण गर्नको निमित्त आन्तरिक रूपले उत्पादन गरेको विद्युत खपत गर्नको निमित्त भक्तपुरसम्म चल्ने ट्रली बस, त्योभन्दा राम्रो उदाहरण के हुन सक्थ्यो होला मित्र? विचार गरौँ त. त्यसमा हामीले बाँदरको हातमा नरिवल जस्तो गरेर पन्छाइदियौँ, फालिदियौँ. अब अहिले जतिसुकै वातावरण चाहिँ बिग्रियो अनि भक्तपुर जानको निमित्त सजिलोसँग हामी पुग्न सकेनौँ भनेर गुनासो गरेर के गर्ने? यस्तै यस्तै अरू कतिपय कुराहरूमा पनि इन्डस्ट्रियलाइजेसन नभएसम्म आर्थिक वृद्धिको पाटोमा हामी अगाडि जान सक्दैनौँ त एकचोटि भनिहाल्यो थियो. अनि भएका मित्र राष्ट्रहरूले दिएका उद्योग धन्दाहरूलाई पनि हामीले सबै निजीकरण गर्ने भनेर लिएर आएर धराशायी बनाइदियौँ, होइन? त्यसको रिप्लेसमेन्ट वास्तवमा अहिले पनि हुन सकेको छैन. त्यसको रिप्लेसमेन्ट, त्यसको विस्थापन भनेको के त आयातबाट हुने हो. त्यो आयातबाट गर्दाखेरि त व्यापार घाटा बढेर यति विकराल रूपमा अवस्थामा आइसके कि अब रिजर्भ पनि भनौँ न, हाम्रो विदेशी विनिमयको संचिति पनि घट्दै गएर गएको सालको यसै अवधिमा 14 महिनाको निमित्त वस्तु र सेवा धान्न सक्ने रिजर्भ थियो भने यसपटक त मित्र जम्मा जम्मी 7.8 महिना बराबरको मात्रै वस्तु र सेवा चाहिँ आयात गर्नलाई धान्न सक्छ है भन्ने भयो. अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि 7 महिनासम्मलाई एउटा स्ट्यान्डर्ड छ त भनिन्थ्यो. अब हामी त्यो मार्जिनमा आउन लागिराखेका हुनाले हामी सङ्कटतिर अगाडि अग्रसर भइराखेका छौँ भन्ने कुरा यसले पनि देखाउने भयो कि. त्यस कारणले अब हामीले हाम्रा आफ्ना कुराहरूमा पनि अलिकति समेत हुनु पर्यो. जस्तो विदेशी लग्जरियस किसिमका कमोडिटीहरूमा हामीले ध्यान दिइरहेछौँ भने त्यसलाई घटाउनु पर्ने भयो. अब त यसमा चाहिँ मैले अर्को के भन्छु भनेदेखि, यो 3 महिनामा हामीले 11 अर्ब 12 करोड बराबरको सुन आयात गरेका रहेछौँ भित्र, है? अब अहिलेसम्म त 20 किलो मात्रै सुन प्रत्येक उसमा महिना आयात गर्न पाउने दिन भनेर भनिएको छ प्रत्येक दिन, है? त्यो पनि पुगेको छैन भनेर त्यसमा व्यवसाय गर्नेहरूले गुनासो रेही रेही गरिरहेछन्. हामीलाई योभन्दा बढ्दा ल्याउनु पर्यो भन्ने भयो. 7-8 वर्षदेखि हामीले 20 किलो दरका जनलाई प्रत्येक दिन दिँदैछौँ भने प्रत्येक नेपालीको उसमा चाहिँ तपाईँले हेर्नुभयो भनेदेखि पाइतालादेखि शिरसम्म मजुरै लाए पनि शिरमा हुने र पाइतालामा पनि अब त जुत्तै लाउनलाई पनि सुनको हुन सक्ने त्यो परिमाणले त त्यस्तो देखाउने भयो नि त. यतापट्टि देखि गइराखेको हुनाले यस्ता कुराहरूमा नियन्त्रण गर्न सकिएन भनेदेखि हामी भर्खलोमा पर्न सक्ने सम्भावना बढ्यो.
धेरै धन्यवाद छ दिपेन सर, समय यति नै दिन सकेँ आज मैले. फेरि पनि यहाँको अनुभवलाई हामी राष्ट्रिय प्रसारणमा आबद्ध गर्नेछौँ. समय दिनुभयो, धेरै धन्यवाद छ यहाँ.